नमस्कार, स्वागत छ यहाँलाई नेपाल कानुन युट्युब च्यानलमा। म दिपुटकाल। आजको हाम्रो छलफलको विषयवस्तु छ बिबिएस थर्ड इयरको बिजनेस ल अर्थात् वाणिज्य कानुनको पहिलो च्याप्टर हामीले सुरु गर्नेछौँ, जसमा खण्ड एक परिचय इन्ट्रोडक्सन भन्ने छ। च्याप्टर वान कानुन सुरु गर्नुभन्दा अगाडि म चाहिँ पहिलो च्याप्टरको सिलेबस के छ त सिलेबस सम्बन्धी जानकारी दिन चाहन्छु। इन्ट्रोडक्सन टु ल एन्ड बिजनेस ल, नेचर एन्ड क्यारेक्टरिस्टिक्स अफ ल, टाइप्स एन्ड सोर्स अफ ल, मिनिङ एन्ड क्यारेक्टरिस्टिक्स एन्ड सोर्स अफ नेपालीज बिजनेस ल। च्याप्टर वान कानुन ल, मिनिङ एन्ड डेफिनेसन अफ ल। केही कानुनविदहरूले चाहिँ यसलाई व्यापक रूपमा परिभाषित गरेका छन् त कसैले यसलाई विशेष रूपमा परिभाषित गरेको पाउन सकिन्छ। एकर्डिङ टु हुकर एनी काइन्ड अफ रुल अर क्यानन वेयर बाई एक्सन्स आर फर्म्याड इज ल। यो परिभाषा अलि व्यापक भेटिन्छ। हुकरको अनुसार कार्यहरूलाई निर्धारित गर्ने कुनै पनि नियम वा आदेशलाई कानुन मान्नुपर्दछ भनेर भन्दछन्। यसले चाहिँ विभिन्न किसिमको रीतिरिवाज, प्रथा, परम्परा वा मानिसले कार्य सम्पादन गर्नका लागि बनाएका विभिन्न किसिमका नियम वा आदेशहरू सबै चाहिँ कानुनको परिभाषाभित्र समेटिएका छन्। यो अलि व्यापक छ। अर्को विशेष प्रकृतिको के भन्छन् परिभाषा हेरौँ। एकर्डिङ टु साल्मन, ल इज द बडी अफ प्रिन्सिपल रिकग्नाइज एन्ड अप्लाइड बाई द स्टेट इन द एडमिनिस्ट्रेसन अफ जस्टिस। अर्थात् राज्यद्वारा न्याय प्रशासनका लागि निर्धारित र मान्ने सबै सिद्धान्तहरूलाई कानुन भनिन्छ। यो परिभाषा चाहिँ अलि व्यावहारिक र वैज्ञानिक पनि मानिन्छ, किनभने यसले चाहिँ राज्य भन्ने एउटा पक्ष समेटेको छ भने अर्को न्याय प्रशासनका लागि भन्ने कुरा दिएको छ। पक्कै पनि कानुन भनेको राज्यद्वारा बनाइन्छ र त्यो न्याय प्रदान गर्नका लागि गराइएको हुन्छ। यति परिभाषाले मात्रै कानुनको अझ समग्रतालाई समेट्न सक्दैन। परिभाषा गर्नुपर्दाखेरि कानुनका विशेषताहरूलाई समेत राखेर अझ परिभाषा दिएको खण्डमा अझ उपयुक्त हुन जान्छ। अब हामी कानुनका विशेषता यानि कि क्यारेक्टरिस्टिक्सलाई अध्ययन गर्नेछौँ। क्यारेक्टरिस्टिक्समा सबैभन्दा पहिलो छ कानुन मानिसको व्यवहारसँग सम्बन्धित छ, पहिलो विशेषता। दोस्रोमा छ कानुनले सबैलाई समान व्यवहार गर्दछ। हो, यो जानिराखेकै यसलाई एक्सप्लेन गर्न जरुरी छैन। कानुन न्यायसँग सहसम्बन्धित हुन्छ। कानुन भनेको जहिले पनि न्याय प्रदान गर्नका लागि हुन्छ, अन्यायका लागि कानुन बनाइँदैन। यदि बनाइन्छ भने त्यो कानुनको परिभाषाभित्र पर्दैन। त्यसपछि गएर कानुन भनेको समाजमा शान्ति, सुरक्षा एवं सर्वोपरि प्रगतिका लागि बनाइएको हुन्छ। ठिक छ, प्रभुसत्ता सम्पन्न व्यक्ति वा राज्यद्वारा बनाइ लागू गरिन्छ भनेर भनिन्छ। अर्को विशेषतामा चाहिँ प्रभुसत्ता सम्पन्न व्यक्ति भन्नाले कानुनलाई बनाएर त्यसलाई लागू गर्न सक्ने सामर्थ्यता बोकेको व्यक्तिलाई चाहिँ प्रभुसत्ता सम्पन्न व्यक्ति भनिन्छ। त्यसपछि गएर कानुन सबैका लागि बन्ने हुँदा कानुनको परिपालना पनि सबैबाट हुन्छ। स्क्रिनमा देखाउन छुटेको तर एक्जाममा छुटाउनै नहुनुपर्ने अर्को कुरा, कानुनको उल्लङ्घन गर्ने व्यक्ति दण्ड र सजायको भागीदार हुनुपर्दछ। यी सब कुराहरूलाई समावेश गरेर कानुनलाई यदि हामीले परिभाषा गर्यौँ भने चाहिँ कानुनको परिभाषा अझ स्पष्ट हुन जान्छ। त्यसपछि अर्को छ कानुनको प्रकार यानि कि टाइप्स। टाइप्स अफ लमा इम्पेरेटिभ ल अर्थात् आदेशात्मक विधि। आदेशात्मक विधि भनेको चाहिँ त्यस्तो विधि हो जसमा चाहिँ एउटा श्रेष्ठतम व्यक्तिले आदेश दिन्छ र त्यो आदेश चाहिँ कानुन सरह लागू हुन्छ। यो चाहिँ बाध्यात्मक परिस्थिति हुन्छ। कानुन मान्नको लागि जनताहरू बाध्यात्मक भएर यस्तो किसिमको आदेशहरूलाई मान्ने गर्दछन्, किनकि यो श्रेष्ठतम शक्तिद्वारा लागू गरिएको हुन्छ। त्यसपछि गएर अर्को छ फिजिकल ल यानि कि भौतिक विधि। फिजिकल लमा चाहिँ प्रकृतिको नियम तथा सिद्धान्त, यसको सबैभन्दा ज्वलन्त उदाहरण भनेको चाहिँ पृथ्वीको गुरुत्वाकर्षणको नियम, जुन चाहिँ संसारको पुरा संसारभरि नै समान रूपले लागू हुन्छ। उसको उल्लङ्घनको सवाल नै उठ्दैन, त्यसैले दण्डको कुरा पनि उठ्दैन। त्यसपछि गएर अर्को छ नेचुरल अर मोरल ल। यो नेचुरल अर मोरल ल चाहिँ प्राकृतिक वा नैतिक विधि भनेको छ। प्रत्येक व्यक्तिले एकअर्कासँग त्यस्तो किसिमको व्यवहार गर्नुपर्दछ जस्तो जुन व्यवहार चाहिँ उसले आफूप्रति चाहिँ अपेक्षा गरेको हुन्छ भन्ने कुरालाई समेटेको छ। यो कानुन लिखित छैन तर पनि यसलाई संसारभर समान रूपले लागू हुन्छ। संसार सर्वव्यापी रूपमा यसलाई समान रूपले मान्दछन्। त्यसपछि अर्को छ कन्भेन्सनल ल। सम्प्रतिगात्मक विधि। यो भनेको चाहिँ मानिसहरूले आफ्नो समूहमा कार्य सम्पादन गर्नका लागि आफ्नो व्यवहारलाई नियन्त्रण गर्नका लागि बनाइएका नियमहरू हुन्। जस्तो सङ्गठनको कुनै नीति नियम वा क्लबहरूको नीति नियम, सङ्घ संस्थाहरूको नीति नियम यो सम्प्रतिगात्मक विधि अन्तर्गत पर्दछन्, जसले चाहिँ मान्छेको व्यवहार वा सङ्गठनको व्यवहारलाई वा आचरणलाई चाहिँ नियमित गर्दछ। त्यसपछि गएर कस्टमेरी ल, परम्परागत कानुन भनेको छ। परम्परागत भन्नाले चाहिँ हाम्रो परम्परा रीतिरिवाजले रीतिरिवाज तथा मानिसले पुर्खौँदेखि चलिआएको चलन चल्ती जुन चाहिँ लिखित हुँदैन र यस्तो किसिमको विधिको कसैले उल्लङ्घन गर्छ भने त्यसलाई कानुनले त सजाय दिन सक्दैन, तर समाजको दृष्टिकोणमा त्यो एक अप्ठ्यारो व्यक्तिको रूपमा पर्दछ र मानिसले नैतिक रूपमा चाहिँ त्यस्तो मान प्रतिष्ठा घट्ला कि भन्ने डरले चाहिँ यस्तो किसिमको यो कानुनको चाहिँ पालन गर्ने गरेका हुन्छन्। त्यसपछि अर्को छ व्यावहारिक वा प्राविधिक अर्थात् प्र्याक्टिकल अर टेक्निकल ल भन्ने छ। निश्चित उद्देश्य पुरा गर्नका लागि अप्नाइनुपर्ने केही प्राविधिक नियमहरू, जस्तो काव्य रचना गर्दाखेरिको नियम, गजल रचना गर्दाखेरिका नियम। अर्को छ इन्टरनेसनल ल, अन्तर्राष्ट्रिय विधि। अन्तर्राष्ट्रिय विधिमा चाहिँ विभिन्न राष्ट्रहरूले एकअर्काप्रति देखाउने व्यवहारका लागि एक किसिमको सम्झौता गरेका हुन्छन्, नीति नियमहरू स्वीकार गरेका हुन्छन् र यसरी स्वीकार गरिएका विभिन्न किसिमका सन्धि सम्झौताहरू चाहिँ यस अन्तर्गत पर्दछन्। राष्ट्रले सभ्य व्यवहार देखाउनका निम्ति दुवै देशले वा विभिन्न देशहरूबीच स्वीकार्य व्यवहार जुन लिखित पनि हुनसक्छ, अलिखित पनि हुनसक्छ, सम्झौता पनि हुनसक्छ, त्यस्तोलाई चाहिँ हामीले अन्तर्राष्ट्रिय विधि यानि कि इन्टरनेसनल ल भन्यौँ। त्यसपछि अर्को छ सिभिल ल, नागरिक विधि। देशको संविधानदेखि लिएर देवानी तथा फौजदारी ऐन कानुनहरू चाहिँ नागरिक विधि अन्तर्गत पर्दछन् र वाणिज्य कानुन पनि यसै भित्र पर्ने गर्दछ। कानुनको सोर्स ककसले के कुरालाई चाहिँ कानुनको स्रोतका रूपमा मानेका छन् भनेर यहाँ लिएर आएका छौँ। अस्टिनका अनुसार चाहिँ डाइरेक्ट अथर, कानुन निर्माणमा प्रत्यक्ष सहभागी हुने व्यक्तिहरूलाई चाहिँ कानुनको स्रोतका रूपमा मानेका छन्। त्यसपछि गएर हिस्टोरिकल डकुमेन्ट भनेको छ ऐतिहासिक प्रलेख, त्यस्ता किसिमका ऐतिहासिक प्रलेख जसका कारणले गर्दाखेरि चाहिँ एउटा कानुन बन्नका लागि सहयोग पुगेको हुन्छ। यसरी हिस्टोरिकल डकुमेन्टलाई अस्टिनले कानुनको स्रोतका रूपमा मानेका छन्। त्यसपछि गएर अर्को कजेज भनेको छ, कारण भनेको छ। यो कजेज अन्तर्गतमा चाहिँ धर्म, प्रथा तथा विधानहरूलाई राख्ने गरेको छ। हाइल्यान्डका अनुसार चाहिँ कानुन सम्बन्धी पुस्तक टिका टिप्पणीहरूलाई चाहिँ कानुनको स्रोतका रूपमा लिन सकिन्छ। कानुनसँग सम्बन्धित रहेर लेखिएका पुस्तक तथा कानुनविदहरूका टिका टिप्पणीलाई समेत कानुनको स्रोतका रूपमा लिन सकिन्छ। आज हामी एकोर्डिङ टु हाइल्यान्ड, हाइल्यान्डले यस्तो भनेका थिए, अस्टिनले यस्तो भनेका थिए भनेर, सालमनले यस्तो भनेका थिए भनेर कानुनको परिभाषा गरिरहँदाखेरि चाहिँ कानुन सम्बन्धी पुस्तक तथा टिका टिप्पणीलाई चाहिँ हामीले महत्त्वपूर्ण कानुनको स्रोतका रूपमा व्याख्या गर्न सक्दछौँ। धर्म, प्रथा, परम्परा तथा रीतिरिवाज जसका कारणबाट चाहिँ हाम्रो समाजमा एक किसिमको कानुन बनेको हुन्छ। हिन्दू धर्मशास्त्रले गाईलाई पूजा गर्छ, नेपालमा गाई काटी खान पाइँदैन, कानुन बन्यो। तसर्थ यो एकदम ज्वलन्त उदाहरण हो नेपालका लागि। त्यसपछि अरू निर्णय, समन्याय र विधान भनेको छ। निर्णय भन्नाले यहाँनिर न्यायिक निर्णय भनेको छ, अदालतले गरेका न्यायिक निर्णयहरूलाई पनि कानुनको स्रोतका रूपमा लिन सकिन्छ। समन्यायको सिद्धान्तलाई हेरेर सबैलाई हितकारी हुने गरी कानुन बनाइने हुँदा समन्यायलाई समेत कानुनको स्रोतका रूपमा लिन सकिन्छ। त्यसपछि गएर विधान छ। अहिलेको यो 21 शताब्दीमा यो सबैभन्दा महत्त्वपूर्ण कानुनको स्रोतका रूपमा विधानलाई लिन सकिन्छ। सालमनका अनुसार पनि अध्ययन गर्नेछौँ। सालमनले चाहिँ हिस्टोरिकल सोर्सेस र लिगल सोर्सेस दुई भागमा विभाजन गरेर यसलाई अध्ययन गरेका छन्। ऐतिहासिक स्रोत हिस्टोरिकल सोर्समा अदालतले दिने निर्णयहरूलाई ऐतिहासिक प्रलेख हिस्टोरिकल सोर्सेसका रूपमा लिएका छन्। त्यसपछि गएर अर्को छ लिगल सोर्सेस। लिगल सोर्सेसमा लेजिस्लेसन छ, विधान, जसलाई अदालतले विधिको स्रोत मान्दछ। विधान नै देशको अधिकांश विधिहरूको स्रोत हो। त्यसपछि गएर अर्को प्रेसिडेन्ट भनेको छ नजिर। नजिर भनेको चाहिँ सम्बन्धित कानुनको अभावमा मुद्दा छिनोफानो गर्नुपर्दा सामान्य सिद्धान्त वा समन्यायको सिद्धान्तको आधारमा मुख्य अदालतको न्यायाधीशले गरेको निर्णय, जुन चाहिँ भोलि त्यस्तै किसिमको परिस्थितिमा त्यस्तै किसिमको निर्णय गर्नका लागि उपयोगी हुन्छ, तसर्थ यसलाई पनि कानुनको स्रोतका रूपमा लिन सकिन्छ। त्यसपछि गएर कस्टमेरी ल, परम्परागत विधि। परम्परागत विधिमा परम्परादेखि चलिआएको धर्म, संस्कृति, रीतिरिवाजबाट उत्पन्न हुने किसिमका विधि जसको आधारमा कानुनको निर्माण हुन्छ, तसर्थ यसलाई कानुनको स्रोतका रूपमा लिन सकिन्छ। त्यसपछि रहेको छ कन्भेन्सनल ल, लौकिक वा सम्प्रतिज्ञात्मक ल। व्यक्ति तथा सङ्घ सङ्गठनहरूले आफ्नो व्यवहारलाई सञ्चालन गर्नका लागि स्वीकार गरेका नीति नियमहरू यस अन्तर्गत पर्दछन्, जस्तो क्लबको नियम, सङ्घ सङ्गठनको नीति नियमहरूलाई पनि कानुनको स्रोतका रूपमा लिन सकिन्छ भनेर साल्मन भन्दछन्। यो त भयो कानुनको स्रोत। अर्को टपिक छ सब्सटेन्टिभ ल एन्ड प्रोसिड्युरल ल। सबैभन्दा पहिला सब्सटेन्टिभ ल, केही बुकमा यसलाई सारवान कानुन त केही बुकमा यसलाई सारभूत कानुन पनि भनेर लेख्ने गरेको पाइन्छ। सारवान कानुनले व्यक्तिको हक, अधिकार तथा मुद्दाको विवेचना गर्दछ, त्यसको व्याख्या गर्दछ। कुन व्यक्तिले के अधिकार प्राप्त गर्ने, कुन व्यक्तिका लागि के हक हुने भन्ने व्याख्या सारवान कानुनले गर्दछ। भने सारवान कानुनले व्यवस्था गरेको हक तथा अधिकार गुमेको अवस्थामा कसरी प्राप्त गर्न सकिन्छ र सो प्राप्त गर्दा अपनाउनु पर्ने कानुनी प्रक्रिया के हुन्छन् भन्ने कुराको जानकारी चाहिँ कार्यविधि कानुनले दिन्छ। अर्थात् गुमेको हक तथा अधिकार प्राप्त गर्न अपनाउनु पर्ने कानुनी प्रक्रिया भनेकै के हो, कार्यविधि कानुन। त्यसपछि गएर सारवान कानुन। सारवान कानुनको उद्देश्य के हुनसक्छ त भन्दाखेरि, सारवान कानुनको उद्देश्य मुद्दाको विषयवस्तुको जानकारी लिने सारवान कानुनको उद्देश्य भयो। भने मुद्दाको कारबाही कसरी गर्ने भन्ने उद्देश्य कार्यविधि कानुनको भयो। र यसमा यी दुईवटा टपिकहरूमा चाहिँ जति नै छलफल गरे पनि मेन बुझ्न पर्ने पोइन्ट भनेको सारवान कानुनले अधिकार, हक, कर्तव्यको व्यवस्था गर्दछ भने कार्यविधि कानुनले त्यस्ता गुमेका हक, अधिकारहरूलाई कसरी प्राप्त गर्ने, कहाँ गई मुद्दा गर्ने, मुद्दाको प्रक्रिया के हुने भन्ने सन्दर्भमा जानकारी दिन्छ। यसको दुईवटाको डिफ्रेन्स जति कुरा गरे पनि कुरो यति नै हो, द मिनिङ एन्ड नेचर अफ कमर्सियल ल। सामान्य अर्थमा यो उद्योग, व्यापार र वाणिज्यसँग सम्बन्धित कानुनलाई चाहिँ वाणिज्य कानुन भनिन्छ, तर यति मात्रै भनेर त पुग्दैन, यो त सामान्य अर्थ भयो। यसलाई विशेष अर्थमा परिभाषित गर्ने हो भने चाहिँ व्यावसायिक तथा वाणिज्य जगतमा निश्चितता, स्थिरता, शान्ति तथा अमन चयनको वातावरणको व्यवस्था गर्न बनाइएका ऐन नियमहरूलाई नै वाणिज्य कानुन भनिन्छ। यहाँ सम्झिनुपर्ने कुरा के छ भने, उद्योग, व्यापार र वाणिज्य क्षेत्रमा निश्चितता, स्थिरता, शान्ति, सुव्यवस्था कायम गर्नका लागि बनेको नियम कानुन नै के हो त भन्दाखेरि वाणिज्य कानुन हो, जसले व्यापार तथा व्यवसायको हक, अधिकार, कर्तव्यहरू सुनिश्चित गर्दछ। साथै त्यस्तो किसिमको हक तथा अधिकार पुरा गर्नुपर्ने, हक तथा अधिकार प्राप्त गर्नुपर्ने तथा दायित्व पुरा गर्नका लागि बाध्य तुल्याउने गर्दछ भनेर परिभाषित गर्नुहोस्। त्यसपछि अर्को छ इम्पोर्टेन्स अफ कमर्सियल ल, अर्थात् वाणिज्य कानुनको महत्त्व के छ त। अब वाणिज्य कानुनको महत्त्व हामीले छलफल गरिसक्यौँ, व्यावसायिक क्षेत्रमा के भन्छन्, उद्योग वाणिज्यको क्षेत्रमा भनेर भनेका थियौँ। अब के भन्ने भन्दाखेरि यसको महत्त्व व्याख्या गर्दाखेरि चाहिँ व्यावसायिक क्षेत्रको अन्यलता निराकरण गर्न यसको महत्त्व छ, यो आवश्यक पर्दछ। वाणिज्य कानुनको अभावमा व्यावसायिक अनिश्चितताहरूलाई निराकरण गर्न सकिँदैन। व्यवसायमा देखा पर्न सक्ने अनुशासन कायम कसरी गर्ने भन्ने कुराको जानकारी नहुन सक्छ, तसर्थ व्यावसायिक अनुशासन कायम राख्नका लागि व्यावसायिक कानुनको आवश्यकता पर्दछ, व्यावसायिक कानुनको महत्त्व हुन्छ। अब व्यवसायीहरूको हक, हित, अधिकार के हो भनेर त्यसको संरक्षण गर्नका लागि राज्यद्वारा व्यावसायीहरूको हक तथा अधिकारको संरक्षण केले गर्दछ, व्यावसायिक कानुनले गर्दछ। तसर्थ के हुन्छ, व्यावसायिक कानुन को आवश्यकता पर्दछ, व्यावसायिक कानुन महत्त्वपूर्ण छ, त्यस कार्यका लागि महत्त्वपूर्ण छ, महत्त्व छ। त्यसपछि गएर देशको उद्योग, व्यापार र वाणिज्य क्षेत्रको चौतर्फी विकास गर्न। अब विकास कसरी हुन्छ भन्दाखेरि व्यावसायिक कानुनले विभिन्न किसिमका नीति, नियम, प्रबन्ध, व्यवसाय कहाँ गई सुरु गर्ने, कसरी सञ्चालन गर्ने, त्यसका राज्यको दायित्व के हुने, त्यसपछि गएर व्यवसायको दायित्व के हुने, यी सबै कुराहरू अनिश्चितताहरू हटाइदिन्छ, सुनिश्चित गरिदिन्छ, अनुशासन कायम गरिदिन्छ, व्यावसायिकहरूको हक हित समेत संरक्षण गरिदिइसकेपछि त वाणिज्यको विकास हुन्छ नि त। तसर्थ यसको महत्त्व छ र अन्य भनेर लेख्नुहोस्। अन्यमा चाहिँ तपाईँले अन्य कुरा यी बाहेक पनि तपाईँले छुटेका केही महसुस गरेका कुराहरू छन् भने अन्य भनेर चाहिँ त्यसलाई व्याख्या गर्नुहोस् र व्याख्या गर्दाखेरि चाहिँ माथि उल्लेखित मुद्दाहरू बाहेक थप निम्न कुराहरू समेतका लागि वाणिज्य कानुन महत्त्वपूर्ण छ भनेर यसरी लेख्नुभयो भने अझ उपयुक्त हुन्छ। त्यसपछि गएर कानुनको स्रोत, सोर्स अफ कमर्सियल ल। सोर्स अफ कमर्सियल लमा सबैभन्दा पहिला हामीले कस्टम एन्ड युजेज, यानि कि परम्परा र आचरणलाई लिएका छौँ, किनकि व्यवसाय र वाणिज्यको सुरुवात सँगसँगै वाणिज्य कानुनको समेत त्यसै अनुसार विकास हुँदै गइरहेको हुनाले चाहिँ कस्टम एन्ड युजेजलाई चाहिँ हामीले के भन्छन् कमर्सियल लको स्रोतका रूपमा लिएका छौँ। त्यसपछि गएर अर्को ब्रिटिस मर्चेन्डाइल ल, बेलायतको वाणिज्य कानुन। बेलायतले सम्पूर्ण विश्व अर्थतन्त्रमा बजारको विस्तार गर्दै जाँदाखेरि असङ्ख्य नीति नियमहरू तर्जुमा गरेको, जसबाट ठुल्ठुला शक्तिशाली अर्थतन्त्र भएका देशहरू पनि प्रभावित भएका, साथै भारत स्वयं बेलायतको उपनिवेश रहँदा बेलायतले त्यहाँ व्यापार गर्ने क्रममा लगाएका विभिन्न किसिमका नीति नियमहरू बेलायतले भारत छोडेर गइसके पश्चात पनि कायमै रहेको र नेपालको सबैभन्दा बढी हिस्सा चाहिँ भारतसँग नै व्यापार हुने गरेको हुँदाखेरि चाहिँ भारतको कानुन बेलायतसँग र नेपालको कानुन भारतसँग र अप्रत्यक्ष रूपमा तथा प्रत्यक्ष रूपमा चाहिँ नेपालको कानुन बेलायती कानुनसँग प्रभावित छ, बेलायतको कानुनसँग मिल्दोजुल्दो छ। तसर्थ हामीले बेलायतको कानुनलाई हाम्रो वाणिज्य कानुनको स्रोतका रूपमा लिन्छौँ। त्यसपछि गएर जुडिसियल डिसिजन भनेको छ न्यायिक निर्णय, त्यस्तो विषयमा जहाँ कानुन स्वयं स्पष्ट छैन त्यहाँ न्यायाधीशले कानुनको अभावमा समन्यायका सिद्धान्तहरूलाई प्रयोग गरी लिएका निर्णयहरू जुन जुडिसियल डिसिजन हुन्, अर्थात् न्यायिक निर्णयहरू हुन्, त्यस्ता न्यायिक निर्णय भोलि त्यस्तै किसिमको परिस्थिति पर्दाखेरि त्यस्तै किसिमको डिसिजन गरिने र कानुन बन्दाखेरि पनि त्यस्तै किसिमले वा ती कुराहरूलाई आधार मानेर कानुन बन्ने हुँदा यसलाई पनि कानुनको स्रोतका रूपमा लिने गरिन्छ। त्यसपछि स्ट्याट्युज अफ लेजिस्लेचर, विधानसभाद्वारा पारित विधिहरू भनेर भनेको छ। विधानसभा अर्थात् विधायिकालाई चाहिँ कानुनको सबैभन्दा महत्त्वपूर्ण स्रोतको रूपमा मान्ने गरिन्छ, किनकि आधुनिक प्रजातान्त्रिक युगमा, आधुनिक आधुनिक प्रजातान्त्रिक समाजमा कानुन बनाउने कानुनको मुख्य स्रोत भनेकै विधान हो, व्यवस्थापिका हो। तसर्थ विधानसभाद्वारा पारित भएका विभिन्न किसिमका विधिहरू जुन छन् त्यसलाई कानुनको स्रोतका रूपमा लिने गरिन्छ। त्यसपछि गएर अर्को छ कमेन्ट्रिज ओपिनियन लिगल एक्सप्रेसन भन्ने खालको छ। यसमा टिका टिप्पणी अभिव्यक्ति तथा तर्कपूर्ण विचारहरू भनेर भनेको छ। जस्तै अघि नै हामीले कानुनको डिफाइन गर्दाखेरि पनि सालमनले यस्तो भनेका छन्, त्यसपछि गएर हैलनले यस्तो भनेका छन्, त्यसपछि गएर विभिन्न किसिमका कानुनविदहरूले यसरी यसरी कानुनलाई परिभाषित गरेका छन् भनेर आजसम्म पनि हामी ती कानुनविदहरूका विचार तथा तर्कहरूको टिका टिप्पणीहरूको के भन्छन् चर्चा गरिरहेका छौँ भने तसर्थ यति ठुलो महत्त्व राख्दछ ती कुराहरूले। तसर्थ कानुनको निर्माण पनि त्यसै ढङ्गले हुने हुँदा यसलाई कानुनको स्रोतका रूपमा लिएको छ। त्यसपछि गएर कमर्सियल ट्रिटिज एन्ड एग्रिमेन्ट्स। कमर्सियल ल यानि कि बिजनेस ल भने कि बिजनेसको ल हो। बिजनेस गर्दाखेरि चाहिँ विभिन्न किसिमका कमर्सियल ट्रिटिज एन्ड एग्रिमेन्ट्सहरू बनाइन्छ। त्यस्तै किसिमका व्यापार तथा सन्धि सम्झौताहरू चाहिँ सन्धि सम्झौताहरूका आधारमा रहेर व्यापारिक व्यावसायिक कार्य क्रियाकलापहरू सञ्चालन हुन्छन् र विभिन्न पक्षीहरू बिचमा भएका सन्धि सम्झौता अनुरूप कसैले आफ्नो करारीय दायित्व पुरा नगरेको खण्डमा के हुन्छन् सम्झौता अनुरूप कार्य नगरेको खण्डमा तिनै सम्झौतामा अनुलाई टेकेर बाँकी के भन्छन् कारवाही प्रक्रिया अगाडि बढाउने हुनाले यसलाई चाहिँ कमर्सियल लको स्रोतको रूपमा लिएको छ। हस्त धन्यवाद। यदि तपाईँ बिजनेस ल पुरै अध्ययन गर्न चाहनुहुन्छ बिजनेस लको प्लेलिस्ट हामीले क्रिएट गरेका छौँ, त्यो प्लेलिस्टबाट चाहिँ विभिन्न किसिमका अन्य भागहरू समेत त्यसैबाट हेर्न सक्नुहुन्छ। र तपाईँले यो नेक्स्ट भिडियोको छेउमा पहेँलो बटन देखिराख्नु भएको छ, ल्यापटपबाट चलाउँदै हुनुहुन्छ वा कम्प्युटर पिसीबाट चलाउँदै हुनुहुन्छ भने चाहिँ तपाईँले यो पहेँलो एरो दिएकोतिर चाहिँ हाम्रो नेक्स्ट पार्ट खण्ड 2 करार सम्बन्धी कानुन ल अफ कन्ट्र्याक्टको भिडियो छेउमा देखिएको छ भने त्यो भिडियोमा क्लिक गरेर पनि हाम्रो भिडियो हेर्न सक्नुहुन्छ। होइन भने चाहिँ माथि आई बटनमा क्लिक गरेर भिडियो यसपछिको अर्को खण्ड चेक गर्न सक्नुहुन्छ। साथै यदि त्यो पनि तपाईँले भेट्नु भएन भने चाहिँ तल डिस्क्रिप्सन चेक गर्नुहोला। डिस्क्रिप्सनमा हामीले लिङ्क दिएका छौँ, त्यस लिङ्कलाई क्लिक गरेर हाम्रो अर्को पार्ट तपाईँले हेर्न सक्नुहुन्छ। अर्को खण्ड 2 ल अफ कन्ट्र्याक्ट जुन चाहिँ बिबिएस थर्ड इयरको विद्यार्थीहरू प्लस एलएलबी फर्स्ट इयरका विद्यार्थीहरूले तथा बिजनेस ल जहाँ जहाँ पढाइ हुन्छ बिजनेस लको पनि ल अफ कन्ट्र्याक्ट जहाँ जहाँ पढाइ हुन्छ ती व्यक्तिहरूका लागि ती विद्यार्थीहरूका लागि उपयोगी भिडियो हामी लिएर आएका छौँ। त्यो भिडियो समेत हेर्न नबिसराउनु होला भन्दै म दिपक ढकाल नेपाल कानुन युट्युब च्यानलबाट आजका लागि यस भिडियोका लागि हासिल पर्छु। हस् धन्यवाद। जाँदा जाँदै हाम्रो च्यानललाई सब्सक्राइब लाइक तथा कमेन्ट गर्न नछुटाउनु होला। लाइक र सब्सक्राइब तथा कमेन्ट्स एकदम सेयरको हामीलाई एकदमै बढी खाँचो छ। नमस्कार, स्वागत छ यहाँलाई नेपाल कानुन युट्युब च्यानलमा। म दिपक ढकाल आज बिजनेस ल वाणिज्य कानुनको पार्ट 3 अफर एन्ड एक्सेप्टेन्स हाम्रो बिबिएस प्लस एलएलबी दुइटैको सिलेबस हेर्दाखेरि चाहिँ प्रस्ताव र स्वीकृतिभित्र चाहिँ अध्ययन गर्नुपर्ने कुरामा मिनिङ एन्ड रुल्स रिगार्डिङ अफर रिभोकेसन स्ल्याप्स ल्याप्स अफ अफर मिनिङ एन्ड रुल्स रिगार्डिङ एक्सेप्टेन्स कम्युनिकेसन अफ अफर एन्ड एक्सेप्टेन्स यति कुराहरू रहेको छ। यसै कुराको सेरोफेरोमा रहेर आजको हाम्रो भिडियोमा हामी छलफल गर्नेछौँ र प्रस्ताव र स्वीकृतिका बारेमा विस्तृत जानकारी दिने कोसिस गर्नेछौँ। प्रस्ताव र स्वीकृति वैध करारको एक आवश्यक तत्त्व जसमध्येको प्रस्तावलाई यदि परिभाषित गर्नुपर्दाखेरि चाहिँ प्रस्ताव भन्नाले कुनै पनि काम गर्न वा नगर्नका लागि स्वीकृति पाउने अभिप्रायले एक व्यक्तिले अर्को व्यक्ति समक्ष राखेको प्रस्ताव सम्झाउनु पर्दछ भनेर नेपालको मुलुकी देवानी संहिता 2074 भाग 5 परीक्षा 2 व्यवस्था गरिएको छ। कुनै पनि काम गर्न वा नगर्नका लागि गरिँदो रहेछ जसमा चाहिँ प्रस्तावकले स्वीकृति पाउने अभिप्राय राखेको हुँदो रहेछ भन्ने कुरा बुझियो। साथसाथै यहाँ 2 पक्ष हुन्छन् भन्ने कुरा पनि बुझिन्छ जसमा चाहिँ एउटा प्रस्तावक हुन्छ अर्को प्रस्तावित हुन्छ। प्रस्तावक जसले प्रस्ताव राख्दछ प्रस्तावित जसका सामु प्रस्ताव राखिन्छ। अब यो प्रस्तावका सन्दर्भमा नियमहरू के छ त भन्दाखेरि यहाँ 2 प्रश्नहरू जुन स्क्रिनमा देख्नुभएको छ यी प्रश्नहरूको उत्तर नै यसका नियम हुन् भन्ने ठान्नुहोला। पहिलो प्रश्न छ वाट सुड बी द नेचर अफ अफर प्रस्ताव कस्तो हुनुपर्दछ त भन्दाखेरि व्यक्त वा परिलक्षित हुन सक्दछ अर्थात् प्रस्तावलाई बोलेर लेखेर व्यक्त पनि गर्न सकिन्छ वा त्यसलाई आचरणबाट प्रदर्शित गरेर परिलक्षित प्रस्ताव पनि राख्न सकिने भयो। अर्को छ कानुनी सम्बन्ध स्थापना गर्ने धारणा। प्रस्तावकले जहिले पनि कानुनी सम्बन्ध स्थापना गर्ने धारणा राखेको हुनुपर्दछ। प्रस्ताव राख्ने बेलामा नै प्रस्तावमा के शर्त तथा अवस्थाहरू हुन्छन् त्यसका बारेमा स्पष्ट रूपमा निश्चित गरिएको हुनुपर्दछ। अब प्रस्ताव शर्त सहित पनि हुन सक्दछ र प्रस्ताव शर्त रहित पनि हुन सक्दछ। शर्त राखेर यदि प्रस्ताव राखिन्छ भने त्यो शर्त सहितको प्रस्ताव भयो, शर्त बिना नै यदि प्रस्ताव राखिन्छ भने त्यसलाई शर्त रहितको प्रस्ताव भन्न सकियो। त्यसपछि गएर प्रस्तावका लागि आमन्त्रण प्रस्ताव होइन, जस्तो एउटा स्टक कम्पनी छ जसले आफ्नो सेयर लिलाम बिक्री गर्नु छ र लिलामको बोलपत्र आह्वान गर्दछ भने त्यसलाई हामीले प्रस्ताव भन्दैनौँ। जबकि त्यो बोलपत्र सुनेर जब त्यो लगानीकर्ताहरूले यति परिमाणको स्टक यति रुपैयाँमा पाएँ भने किन्छु भनेर जसले त्यो टेन्डर हाल्दछन् त्यो प्रस्ताव कम्पनीबाट स्वीकृति हुन्छ र यसरी वैध करार बन्दछ। तसर्थ प्रस्तावको लागि आमन्त्रण गर्नु चाहिँ प्रस्ताव होइन भन्ने ठान्नु, यो चाहिँ प्रस्तावको नियम भयो। प्रस्ताव कसले राख्ने र कसले स्वीकृति गर्ने भन्ने प्रश्नमा चाहिँ प्रस्ताव कुनै खास व्यक्ति वा खास समूह, खास समूहभित्रका व्यक्ति वा संसारभरिकै जो कसैलाई पनि राख्न सकियो र स्वीकृति पनि तिनै व्यक्ति मध्येका तिनै समूहभित्रका तिनै संसारभित्रका जो कोही व्यक्तिले पनि स्वीकृति गर्न सकिन्छ यदि त्यो ढङ्गबाट प्रस्ताव राखेको छ। अब योभित्र फेरि दुईवटा अवस्था देखिन्छ। यदि कुनै खास व्यक्ति समूह लाई तोकेर प्रस्ताव राखिएको छ भने त्यो विशेष प्रस्ताव भयो। यदि पक्षहरू निश्चित व्यक्ति तोकेर यदि प्रस्ताव राखेको छैन भने त्यो साधारण प्रस्ताव भयो। अब फेरि अर्को कुरा के छ भन्दाखेरि अफरी मस्ट ह्याभ द नलेज अबाउट द अफर किन भन्ने प्रश्न उठला। किन भन्दाखेरि एउटा वैध करार सिर्जना हुनका लागि जुन अर्थभाव र मनासैले प्रस्ताव राखिएको हो सोही अर्थभाव र मनासैले स्वीकृति जनाउनु पर्दछ। जब प्रस्ताव नै के हो भन्ने थाहा छैन भने त्यसको स्वीकृति कसरी भयो त? हो, त्यही हुन नसकेको कारणले गर्दा प्रस्तावितलाई प्रस्तावको बारेमा पूर्व जानकारी हुनुपर्दछ भन्ने कुरा रह्यो। यसको प्रकारमा एक्सप्रेस अर इम्प्लाइड भनेको चाहिँ व्यक्त र परिलक्षित भनेको छ, बोलेर लेखेर व्यक्त गरिएको छ, लिखित कागजात गरिएको छ वा मौखिक गरिएको छ भने त्यो एक्सप्रेस अफर भयो। यदि त्यसलाई चाहिँ आचरणबाट प्रदर्शित भएको छ भने त्यसलाई परिलक्षित प्रस्ताव भनियो। त्यसपछि गऱ्यो स्पेसिफिक जनरल भनेको अघि जस्तै विशिष्ट व्यक्ति पक्षलाई तोकेर गरेको विशेष करार भयो। साधारण प्रस्ताव चाहिँ विशेष पक्ष वा व्यक्तिलाई नतोकिने राखेको प्रस्ताव चाहिँ साधारण प्रस्ताव हो। त्यसपछि गएर काउन्टर अफर प्रतिप्रस्ताव, एक पक्षले राखेको प्रस्तावमा स्वीकृति जनाउनुको सट्टा उल्टा प्रस्ताव नै राख्नु चाहिँ प्रतिप्रस्ताव भयो। अब यो यसरी एक पक्षले राखेको प्रस्तावमा अर्कोले स्वीकृति नजनाउने बित्तिकै पहिलो प्रस्तावको अस्तित्व त्यहीँ समाप्त भयो र यदि फेरि राखेको प्रतिप्रस्तावमा अर्को पक्षले यदि स्वीकृति जनाउँछ भने चाहिँ त्यसबाट एउटा वैध करारको सिर्जना हुन्छ। अर्को छ आइडेन्टिकल अर क्रस अफर अर्थात् समान प्रस्ताव। समान प्रस्ताव भन्नाले चाहिँ दुवै पक्षहरूले चाहिँ एउटै कुरा एकै समयमा एकले अर्कालाई राख्दछन् भने यो समान प्रस्ताव भयो। यस्तो किसिमको प्रस्तावमा दुईटै पक्ष चाहिँ प्रस्तावक हुन्छन्, स्वीकृतकर्ताको अनुपस्थिति हुन्छ यहाँनिर, तसर्थ यसबाट वैध करारको सिर्जना हुन सक्दैन। इच्छाधीन प्रस्ताव भन्नाले चाहिँ प्रस्तावकले प्रस्ताव राख्छ, प्रस्तावितलाई चाहिँ निश्चित समय तोकिएको हुन्छ, सो समयावधिभित्र प्रस्तावित व्यक्तिले आफ्नो इच्छा अनुसार प्रस्तावलाई स्वीकार गर्ने वा स्वीकार नगर्ने भन्ने अधिकार भएको प्रस्तावलाई चाहिँ हामीले इच्छाधीन प्रस्ताव भन्न सक्यौँ। यो त थियो प्रस्तावको खण्ड। अब दोस्रो पार्ट छ स्वीकृति अर्थात् एक्सेप्टेन्स। यसलाई परिभाषित गर्नुपर्दा चाहिँ एक पक्षले कुनै पनि काम गर्न वा नगर्न दोस्रो पक्षका सामु जुन अर्थ र भावले स्वीकृति पाउने मनासयका साथ दोस्रो पक्षलाई राखेको प्रस्तावमा दोस्रो पक्षले पनि सोही अर्थ भाव र मनासयले मन्जुरी दिनु वा सहमति जनाउनुलाई चाहिँ हामीले स्वीकृति भनिन्छ। अब यसमा छुटाउनै नहुने कुरा चाहिँ के गर्नु के बुझ्नु पऱ्यो भन्दा त्यो प्रस्तावमा एउटा निश्चित कार्य हुन्छ, जुन कार्य गर्ने वा नगर्ने भन्ने सन्दर्भमा एउटा निश्चित अर्थ र भाव मनासय हुन्छ, त्यसलाई चाहिँ स्वीकृति पाउने अभिप्रायले राखिन्छ र त्यही निश्चित अर्थ भाव र मनासयका साथ नै सहमति जनाइन्छ भनेर स्वीकृतिको परिभाषामा यी पाँचवटा पोइन्टहरू चाहिँ छुट्नै भएन. निश्चित कार्य छुट्नु भएन, निश्चित अर्थभाव र मनासे भन्ने छुट्नु भएन, जसमा चाहिँ स्वीकृति पाउने अभिप्रायले राखेको प्रस्तावमा सोही अर्थभाव र मनासेका साथ चाहिँ सहमति जनाउनु पर्यो, त्यसलाई चाहिँ हामीले के भन्यौँ, स्वीकृति भन्यौँ. अब स्वीकृतिका सम्बन्धमा नियमहरू के छन् त भन्दा, प्रस्तावकले राखेको स्वीकृति केवल प्रस्तावित व्यक्तिले मात्रै स्वीकृति गर्न पाउँछ. जसका सामु प्रस्ताव राखिएको हो उसैले मात्र प्रस्तावको स्वीकृति जनाउन सक्दछ. यदि अर्को व्यक्तिले प्रस्तावको स्वीकार गरिदियो भने त्यसबाट चाहिँ एउटा वैध करार बन्दैन. प्रस्तावितलाई प्रस्तावको बारेमा जानकारी हुनुपर्दछ भन्ने जुन अघि पनि आएको थियो, यसमा चाहिँ त्यही वैध करारको सिर्जना हुनका लागि प्रस्ताव जुन अर्थभाव र मनासयका साथ प्रस्ताव राखिएको सोही अर्थभाव र मनासयका साथ स्वीकृति हुनु जरुरी छ. जब स्वीकृतकर्ता स्वयंलाई प्रस्तावको बारेमा नै यदि ज्ञान छैन भने त्यसले स्वीकृति कसरी जनाउने, के अर्थभाव र मनासयले स्वीकृति जनाउने? एक्सेप्टेन्स मस्ट बी एब्सोल्युट अनकन्डिसनल. स्वीकृति पूर्ण र शर्त रहित हुनुपर्दछ भनेर भनेको छ. यसले चाहिँ के जनाउँछ भन्दाखेरि, हामीले परिभाषा गर्ने बेलामा भने स्वीकृति भनेको प्रस्तावकले जुन अर्थभाव र मनासयले प्रस्ताव राखेको त्यही अर्थभाव र मनासयले स्वीकृति जनाउने भनेर परिभाषा गर्ने. अनि यहाँ यदि स्वीकृति जनाउनेले शर्त राखेर स्वीकृति राख्यो भने त प्रस्तावले जुन अर्थभाव र मनास प्रस्ताव राखेको त्यही अर्थभाव र मनासयले स्वीकृति जनाएको मानियो त मानिएन हो. त्यही भएर चाहिँ शर्त रहित हुनुपर्दछ भनेर भनेको. व्यक्त वा परिलक्षित भनेको छ, यो व्यक्त वा परिलक्षित भनेको उही बोलेर लेखेर व्यक्त गरियो भने त्यो व्यक्त स्वीकृति भयो, जनाइयो भने त्यसलाई परिलक्षित स्वीकृति भन्यो. मनमनै स्वीकृति जनाउनु वा जानकारी नदिनु भनेको चाहिँ स्वीकृति होइन भनेको छ. बडा इन्ट्रेस्टिङ छ यो. जस्तो कुनै एक पक्षले प्रस्ताव राख्यो, राखेको प्रस्तावमा ओहो गजबको रहेछ यो प्रस्ताव चाहिँ भनेर मनमनै सोच्यो, यो त म अहिल्यै स्वीकृति गरिहाल्छु भनेर मनमनै सोच्यो र त्यसको बारेमा जानकारी दिएन. मनमनै स्वीकृति पनि जनायो तर जानकारी दिएन भने त्यस्तोलाई हामीले स्वीकृति भन्दैनौँ. त्यही भएर स्वीकृतिको सही कम्युनिकेसन हुनुपर्दछ, अन्यथा प्रस्तावकले कसरी जानकारी पाउने? मनमनै सोचेको कुरा त अर्काले थाहा पाउँदैन हो. त्यही भन्न खोजे, एक्सेप्टेन्स मस्ट बी मेड बिफोर द रिभोकेसन इन ल्याप्स अफ अफर भनेको छ. स्वीकृति प्रस्तावकको खण्डन वा अन्त्य हुनु अगावै जनाउनु पर्दछ भने चाहिँ लाइनले भन्न खोजेको कुरा चाहिँ, मैले राखेको प्रस्ताव मैले खण्डन गरेँ है, त्यो प्रस्ताव रद्द गरेँ है भन्नुभन्दा अगाडि नै स्वीकृति जनाउनु पर्छ भनेर भन्न खोजे. कम्युनिकेसन अफ अफर एन्ड एक्सेप्टेन्स, प्रस्ताव र स्वीकृतिको सञ्चार चाहिँ कसरी गर्ने? अब यसमा सबैभन्दा पहिला आयो कम्युनिकेसन अफ अफर, प्रस्तावको सञ्चार. प्रस्तावकले आफ्नो जुन प्रस्ताव छ त्यो प्रस्तावित व्यक्ति समक्ष त्यसको जानकारी पुर्याउनु भनेको चाहिँ प्रस्तावको सञ्चार. त्यसपछि गएर कम्युनिकेसन अफ एक्सेप्टेन्स, यसको ठ्याक्कै उल्टो छ. स्वीकृतिकर्ताले पनि आफूले जनाएको स्वीकृति प्रस्तावक समक्ष पुर्याउनलाई चाहिँ हामीले स्वीकृतिको सञ्चार भनिन्छ. त्यसपछि अर्को छ एकदम महत्त्वपूर्ण कुरा छ, रिभोकेसन एन्ड ल्याप्स अफ अफर, प्रस्तावको खण्डन र प्रस्तावको अन्त्य भनेको छ. प्रस्तावक स्वयंले प्रस्तावलाई रद्द गर्दछ भने त्यसलाई हामीले रिभोकेसन अफ अफर भन्ने भयौँ. त्यस्तै अर्को छ प्रस्तावको अन्त्य, प्रस्ताव स्वयं रद्द भएर जानु, रद्द हुनु विभिन्न किसिमका कानुन क्रियाशील भएर होस् वा प्रस्तावक स्वयंको मृत्यु भएको होस् को कारणले गर्छ, यस्तै विविध कारणले गर्दाखेरि प्रस्ताव यदि स्वयं रद्द भएर जान्छ, कस्तो अवस्थामा प्रस्तावको खण्डन हुन्छ, के गरेको अवस्थामा प्रस्तावको खण्डन हुन्छ र के कस्तो अवस्थामा चाहिँ प्रस्तावको अन्त्य हुन्छ भन्ने कुरा जान्न जरुरी छ. जस्तो अब प्रस्तावकले आफूले राखेको प्रस्ताव स्वीकृति जनाउनु अगाडि नै मेरो प्रस्ताव म रद्द गर्दछु भनेर यदि जनाउँछ भने त्यस्तो अवस्थामा प्रस्तावको खण्डन भयो, प्रस्तावलाई तोडमोड गर्यो, त्यो पनि प्रस्तावको खण्डन भयो. भनेपछि यसरी प्रस्तावको खण्डन हुने भयो. यदि प्रस्तावकले राखेको प्रस्ताव स्वीकृति हुनु पूर्व नै प्रस्तावकको मृत्यु भयो, प्रस्तावक दिवालिया पल्टियो, अर्को प्रस्तावित व्यक्तिले इन्कार गरिदियो, जसका समक्ष प्रस्ताव राखेको त्यसैले नै इन्कार गरिदियो, स्वीकार गरेन भने त्यसरी पनि प्रस्तावको रद्द हुने भयो. प्रस्तावको खण्डन र अन्त्य कस्तो कस्तो अवस्थामा कसरी कसरी हुन सक्दछ भन्ने सन्दर्भमा चाहिँ, प्रस्तावकले आफूले आफ्नो प्रस्ताव खण्डन गरेको सूचनाद्वारा प्रस्तावको खण्डन गर्न सक्ने भयो. त्यसपछि गएर यदि प्रस्तावकले निश्चित समय तोकेर निश्चित समयावधिभित्र स्वीकृति जनाइसक्नु भनेर अवधि तोकेकोमा सो अवधि समाप्त भएको अवस्थामा पनि सो सो प्रस्ताव स्वतः रद्द हुन्छ। त्यसपछि अर्को छ उचित समय नागेर, यो पनि लगभग लगभग उस्तै उस्तै हो। उचित समय नागेर भन्नेमा चाहिँ माथिल्लो निश्चित समयावधि समाप्त भएर भन्नेमा समय प्रस्ताव स्वीकृति गर्ने निश्चित समय तोकिएको हुन्थ्यो, सो समय समाप्त भयो र प्रस्ताव स्वतः रद्द भयो। उचित समय नागेर भन्ने अवस्थामा चाहिँ यदि प्रस्तावमा निश्चित समय तोकिएको छैन भने मनासिब माफियाको समय समाप्त भइसकेपछि चाहिँ त्यो प्रस्ताव स्वतः रद्द भएर जान्छ। यसलाई हामीले के भन्यौँ, उचित समय र नागेर प्रस्तावको अन्त्य भएको भन्ने बुझ्यौँ। त्यसपछि गएर प्रस्तावको प्रस्तावकको मृत्यु भएमा वा होस ठेगानमा नरहेमा भनेर, प्रस्तावकको होस ठेगानमा नरहेमा प्रस्तावकले राखेको प्रस्ताव प्रस्तावित व्यक्तिले अस्वीकार गरेको अवस्थामा पनि प्रस्ताव स्वतः रद्द भएर जान्छ। एक पक्षले राखेको प्रस्तावमा अर्को पक्षले प्रति प्रस्ताव राखिदियो भने पनि त्यस्तो अवस्थामा पनि प्रस्ताव रद्द भएर जान्छ। प्रस्तावका मूल कुराहरू, मूलभूत कुराहरू नै यदि कानुन विपरीत रहेछन् भने त्यस्तो प्रस्ताव स्वतः रद्द हुन्छ भने स्वीकृतिको खण्डन वा अन्त्य, यो चाहिँ दुई ढङ्गले गर्न सकियो। एउटा खण्डन गरिएको सूचनाद्वारा र अर्को स्वीकृति जनाउने स्वीकृतिकर्ताको नै मृत्यु भएमा वा होस ठेगान नरहेमा। स्वीकृतिकर्ताले स्वीकृतिको खण्डन गर्दाखेरि यदि नोटिसबाट खण्डन गर्दैछ भने स्वीकृति गरेको सूचना पहिला प्रस्तावकले स्वीकृति गरेको सूचना पहिला प्राप्त गर्न सक्दछ। दोस्रोमा हुन सक्दछ कि खण्डन गरिएको सूचना पहिला प्राप्त गर्न सक्दछ वा स्वीकृति वा खण्डन गरेका दुवै सूचना एकैसाथ प्राप्त गरेको हुन सक्दछ। यस्तो अवस्थामा यदि सबैभन्दा सर्वप्रथम यदि प्रस्तावकले स्वीकृतिको सूचना प्राप्त गरेको अवस्थामा त्यसबाट वैध करार सिर्जना हुन्छ, स्वीकृति नै भएको मानिन्छ। स्वीकृति गरेको सूचना पूर्व खण्डन गरिएको सूचना प्रस्तावकले प्राप्त गरेको खण्डमा त्यो त्यहाँनिर प्रस्तावको खण्डन हुन्छ र प्रस्तावको खण्डन हुन्छ र त्यसबाट एउटा वैध करारको सिर्जना हुनबाट वञ्चित हुन्छ, अर्थात् वैध करारको सिर्जना हुँदैन। त्यसपछि अर्को छ प्रस्तावको स्वीकृतिको सूचना र स्वीकृतिको खण्डन गरिएको सूचना एकैसाथ प्राप्त गरेको अवस्थामा भने त्यसबाट भने खण्डनै भएको मानिन्छ, अफ इन्सेनिटी अर अफ द एक्सेप्टर, स्वीकृतिकर्ताको मृत्यु भएमा वा होस ठेगानमा नरहेमा भन्ने अवस्थामा चाहिँ। अब यस अवस्थामा चाहिँ स्वीकृतिकर्ताले स्वीकृति जनाउनु पूर्व नै स्वीकृतिकर्ताको मृत्यु भयो भने त्यहाँनिर प्रस्तावको प्रस्ताव स्वतः रद्द भयो, अर्थात् स्वीकृतिको खण्डन भयो र त्यसो नभएर पहिला स्वीकृतिको सूचना प्राप्त गरेको र स्वीकृति जनाइसके पश्चात स्वीकृतिकर्ताको मृत्यु भयो भने त्यसबाट एउटा वैध करारको सिर्जना हुन्छ। हस् त धन्यवाद। यहाँहरूले हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गर्नुहोला, बेल बटन थिच्नुहोला। तपाईँलाई यस भिडियोमा कुनै किसिमका कन्फ्युजिङ वा केही प्रश्नहरू जिज्ञासाहरू छन् भने तपाईँले कमेन्टमा सोध्नुहोला, म त्यसको रिप्लाई गर्ने प्रयास गर्नेछु।
नमस्कार, स्वागत छ यहाँलाई नेपाल कानुन युट्युब च्यानलमा, म दिवीर काल। आज बिबिएस बिबिए तथा एलएलबीमा अध्ययन हुने बिजनेस ल, बिबिएस थर्ड इयर बिजनेस ल पार्ट वान, पार्ट टू र पार्ट थ्री अपलोड गरिसकेका छौँ र यो हाम्रो चौथो छ जसमा हामीले कन्सिडरेसन अर्थात् प्रतिफललाई समेट्ने कोसिस गरिरहेका छौँ र यसै विषयका सन्दर्भमा हामी आज प्रतिफलको अर्थ, परिभाषा, प्रतिफलका सम्बन्धमा स्थापित नियमहरू, प्रतिफल नभएमा करार हुन सक्दैन भन्ने नियमका अपवादहरूको बारेमा चर्चा गर्नेछौँ। यो भिडियो सुरु गर्नुभन्दा अगाडि सब्सक्राइब गर्नुहोस्, बेल बटनलाई थिच्दै भिडियो हेरिसकेपछि राम्रो लागेछ भने लाइक, कमेन्ट तथा तपाईँको मनमा कुनै किसिमका जिज्ञासाहरू छन् भने कमेन्ट गर्न चाहिँ नहिचकिचाउनुहोला। आउनुहोस् भिडियो सुरु गरौँ।
कन्सिडरेसन अर्थात् प्रतिफल वैध करारको एक अत्यावश्यक तत्त्व जसको अर्थ चाहिँ टु गेट समथिङ इन एक्सचेन्ज, बदलामा सट्टामा केही चिज प्राप्त गर्नु भन्ने अर्थ लाग्दछ। प्रतिफललाई परिभाषित गर्नुपर्दा एक व्यक्तिले केही दिन कबुल गरेको बदलामा अर्को व्यक्तिबाट पनि केही पाउनुलाई प्रतिफल भनिन्छ। करारका दुवै पक्षहरूले एकअर्कालाई निश्चित प्रतिफल दिने कबुल गरेका हुन्छन् र एकको करारीय दायित्व दोस्रो पक्षको लागि प्रतिफल र दोस्रो पक्षको करारीय दायित्व पहिलो पक्षको लागि प्रतिफल हुन आउँदछ। अब यस्तो किसिमको प्रतिफल पर्याप्त नै हुनुपर्दछ भन्ने त छैन, तर वास्तविक भने हुन जरुरी छ। अब त्यो प्रतिफल भौतिक रूपमै पनि हुन जरुरी छैन, सेवाको रूपमा समेत त्यसलाई प्रदान गर्न सकिन्छ, अर्थात् अभौतिक रूपमा समेत प्रतिफललाई प्रदान गर्न सकिन्छ। जस्तो बिरामीले तिरेको शुल्कका बापत डक्टरले सेवा प्रदान गर्दछ, यसलाई एउटा अभौतिक प्रतिफलको रूपमा लिन सक्नुहुन्छ। नेपालको मुलुकी देवानी संहिता 2074 प्रतिफललाई परिभाषित पनि गरेको छैन र के कस्ता किसिमको प्रतिफल वैध हुन्छ भन्ने सन्दर्भमा समेत मौन रहेका कारणले गर्दा भारतीय करार ऐन रहेर प्रतिफलका सम्बन्धमा के कस्ता नियमहरूका छन् भन्ने सन्दर्भमा हामी छलफल गर्नेछौँ। पहिलो, प्रस्तावकको इच्छा वा अनुरोध हुन अनिवार्य, किनकि प्रस्तावकको इच्छा र अनुरोध नै भएन भने दोस्रो पक्षले प्रतिफलको रूपमा के दिने त भन्ने कुरा नै निश्चित हुँदैन। दोस्रो, प्रतिफल पर्याप्त नै हुनुपर्ने आवश्यकता छैन, किनकि एउटा वैध करारको सिर्जना भनेको दुवै पक्षको स्वतन्त्र सहमतिबाट गरिएको हुन्छ। यदि स्वतन्त्र सहमतिबाट गरिएको करार छ भने त्यस्तो किसिमको करारमा रहेको प्रतिफल एउटा नरहे तापनि त्यसले वैधानिकता प्राप्त गर्दछ। यदि प्रतिफल अवैधानिक, अनैतिक वा सार्वजनिक नीतिविरुद्ध भएर गरेको रहेछ भने त्यसबाट वैध करारको सिर्जना हुँदैन। त्यसपछि अर्को छ, एक पक्षले अर्को पक्षलाई करार हुनु पूर्व नै प्रदान गरिएको प्रतिफललाई वैध प्रतिफल भनियो। करार गर्दाको बखतमा नै दुवै पक्षले आफ्नो करारीय उत्तरदायित्व पुरा गर्दछन् भने त्यसलाई वर्तमान प्रतिफल भनियो, र करारमा करार गर्दाका बखत भविष्यमा कुनै चिज प्रदान गर्ने कबुल गरिन्छ भने त्यस्तो किसिमको कबुललाई चाहिँ भविष्यत प्रतिफल भनियो। त्यसपछि गएर प्रत्यक्ष अप्रत्यक्ष भनेको छ, प्रत्यक्ष रूपमा प्रदान गरिएको प्रतिफल, प्रत्यक्ष रूपमा प्रतिफल प्रदान गरिन्छ भने त्यसलाई प्रत्यक्ष प्रतिफल भयो। जस्तै माल सामान खरिद बिक्री गर्दा एउटाले रुपैयाँ प्रत्यक्ष प्राप्त गर्दछ, अर्कोले माल सामान प्रत्यक्ष प्राप्त गर्दछ। अब अर्को चाहिँ के छ भने अप्रत्यक्ष प्रतिफल, अप्रत्यक्ष प्रतिफल भन्नाले एउटाले रुपैयाँ दिन्छ, अर्कोले अप्रत्यक्ष रूपमा के दिन्छ, सेवा दिन्छ। जस्तो डक्टर र बिरामी बिचको करार, जसमा चाहिँ जुन सेवा प्राप्त गर्नेछ उसका लागि चाहिँ त्यो अप्रत्यक्ष प्रतिफल हुन आउँछ। त्यसपछि गएर प्रतिफल वास्तविक नै हुनुपर्ने, यस नियममा चाहिँ के भन्छ भन्दाखेरि प्रतिफल यथेष्ट हुनु आवश्यक छैन तर वास्तविक हुनु भने जरुरी छ। यदि कुनै करारमा प्रतिफल काल्पनिक, हावामा उड्ने, आकाशको तारा टिपेर ल्याउने त्यस्ता किसिमका प्रतिफल छन् भने त्यो चाहिँ वैध हुँदैन, तसर्थ प्रतिफल वास्तविक हुनुपर्दछ। एक्सेप्सन टु द रुल, नो कन्सिडरेसन नो कन्ट्र्याक्ट, प्रतिफल बिना करार नहुने नियमका अपवादहरू। सामान्यतया प्रतिफल नभएका करारहरूको प्रभाव शून्य रहन्छ, तसर्थ एउटा नियम नै छ, जहाँ प्रतिफल छैन त्यहाँ करार छैन, नो कन्सिडरेसन नो कन्ट्र्याक्ट। तर यसका पनि केही अपवादहरू छन् जुन अवस्थामा चाहिँ प्रतिफल नभएका करारहरू पनि वैध र लागू हुन्छन्, जसमध्येको पहिलो स्वाभाविक माया प्रेम तथा स्नेहबाट प्रेरित भएर गरिएको करार छ भने त्यस्तो किसिमको करारले वैधानिकता प्राप्त गर्दछ, तर त्यसमा केही निश्चित शर्तहरू छन्। जस्तो त्यस्तो किसिमको करार लिखित रूपमै गरिएको हुनुपर्दछ, प्रचलित नियम कानुन बमोजिम चाहिँ त्यसलाई पारित गरिएको हुनुपर्दछ, र उक्त करारमा संलग्न दुवै पक्षहरू चाहिँ निकट सम्बन्धका हुनुपर्दछ, जस्तो बाबु छोरा, लोग्ने स्वास्नी आदि सम्बन्ध हुनुपर्दछ। तर लोग्ने स्वास्नी भएर मात्रै हुँदैन, त्यसमा यस बाहेकका माथिल्ला तिनवटा कन्डिसन पनि हुनुपर्छ। चारैवटा कन्डिसन फुलफिल भएको छ भने मात्रै स्वाभाविक माया प्रेम र स्नेहबाट गरिएका बाट प्रेरित भएर गरेका करारहरूले कानुनी मान्यता प्राप्त गर्दछन्। कुनै एक मात्रको अभावमा त्यसले कानुनी मान्यता प्राप्त गर्न सक्दैन। स्वैच्छिक क्षतिपूर्तिमा कुनै एक पक्षको कानुनी दायित्व दोस्रो पक्षले स्वेच्छाले पहिलो पक्षले पनि सोबाट हुन गएको क्षतिपूर्ति बापतको रकम प्रदान गर्ने गरी यदि वचन दिन्छ वा करार गर्दछ भने त्यस्तो किसिमको क्षतिपूर्तिका लागि गरिएको करारले पनि वैधानिकता प्राप्त गर्दछ, प्रतिफल नभए तापनि। त्यसपछि गएर म्याद नागिसकेको ऋणका निमित्त ऋणीले पूर्ण वा आंशिक रूपमा ऋण तिर्ने कबुल गर्दछ भने त्यस्तो किसिमको करारमा वैधानिकता प्राप्त गर्दछ। र यी तिनवटा कन्डिसन थिए जसमा चाहिँ प्रतिफल नभए तापनि त्यसले कानुनी मान्यता प्राप्त गर्दछ। यहाँहरूले हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला, बेल बटन थिच्नुहोला। तपाईँलाई यस भिडियोमा कुनै किसिमका कन्फ्युजिङ वा केही प्रश्नहरू जिज्ञासाहरू छन् भने तपाईँले कमेन्टमा सोध्नुहोला, म त्यसको रिप्लाई गर्ने प्रयास गर्नेछु।
नमस्कार, स्वागत छ यहाँलाई नेपाल कानुन युट्युब च्यानलमा, म दिपक काल। आज हामी बिजनेस लको पार्ट 5 कन्ट्र्याक्चुअल क्यापेसिटीको बारेमा अध्ययन गर्नेछौँ। भिडियो सुरु गर्नुभन्दा पहिला तपाईँले हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला तथा भिडियो मन परे लाइक सेयर र कमेन्ट गर्न नछुटाउनुहोला। आउनुहोस् भिडियो सुरु गरौँ।
कन्ट्र्याक्चुअल क्यापेसिटी, करार गर्ने क्षमता। बिबिएसको सिलेबसमा चाहिँ कन्ट्र्याक्चुअल क्यापेसिटीभित्र मिनिङ अफ कन्ट्र्याक्चुअल क्यापेसिटी, लिगल अफेक्ट्स अफ एग्रिमेन्ट्स मेड विद एन इन्कम्पिटेन्ट पार्टिज, माइनर एन्ड पर्सन अफ अनसाउन्ड माइन्ड, यहाँनिर एउटा कुरा छुटाएको छ, हामी डिस्क्वालिफाइड पर्सनलाई समेत समेट्ने कोसिस गर्नेछौँ। सुरु गर्नुभन्दा पहिला तपाईँहरूले यस अगाडि नै बिजनेस ल पार्ट 1, पार्ट 2, पार्ट 3 र पार्ट 4 हाम्रो च्यानलमा अपलोड गरिसकेको कुरा अवगत गराउँछु। आउनुहोस् सुरु गरौँ। कन्ट्र्याक्चुअल क्यापेसिटी, कन्सेप्ट, मिनिङ एन्ड डेफिनेसन। करार गर्ने क्षमता वैध करारको एक अत्यावश्यक तत्त्व, जसको अभावमा चाहिँ करारले वैधता नै प्राप्त गर्न सक्दैन। करार गर्ने क्षमता प्राप्त गर्नका लागि निम्न तीन तत्त्वहरू हुन जरुरी छ। व्यक्ति वयस्क भएको हुनुपर्छ, स्वस्थ मनस्थितिको हुनुपर्दछ र कुनै पनि किसिमको ऐन कानुनले करार गर्न अयोग्य छ भनेर ठहर्याएको हुनु हुँदैन। ती व्यक्तिहरूमा चाहिँ के हुन्छ, करारीय क्षमता छ भन्ने बुझ्नु पर्दछ। भनिसकेपछि अब हामीले यसलाई परिभाषित गर्नु पर्यो भने जुन व्यक्ति प्रचलित कानुन अनुसार वयस्क छ र स्वस्थ मनस्थितिको छ, साथसाथै करार गर्न अयोग्य छैन भने त्यस्तो किसिमको व्यक्तिलाई हामीले सक्षम व्यक्ति सम्झनु पर्दछ। र यस प्रकार चाहिँ करारीय सक्षमता नभएका व्यक्तिहरू को पर्दछन् भनेर हामीले बुझ्न जरुरी छ। जसमा चाहिँ नाबालकपन भएका कारणले गर्दा करारीय सक्षमता नहुन सक्दछ, त्यसपछि गएर पटमूर्ख, रक्षा, जण्या आदिहरू चाहिँ विशेष प्रकृतिको एक मानसिक स्थितिका कारणले गर्दा उनीहरू करार गर्न अयोग्य ठहर्छन्। त्यसपछि गएर अन्य किसिमकोमा चाहिँ जस्तो सामाजिक ओहदाका वा सामाजिक स्थितिका कारणले गर्दा, जस्तो कम्पनी, संस्थान, यिनीहरूले आफ्नो कम्पनीको प्रबन्ध पत्रमा तोकिएको सीमाभन्दा बाहिर गएर करार गर्न नसक्ने भएको हुँदा यिनीहरूलाई अयोग्य व्यक्तिहरू ठहरिएको छ, करार गर्न अयोग्य व्यक्तिहरू। त्यसपछि गएर शत्रु देशका नागरिक आदि आदि कुराहरू छन्। आउनुहोस् यसलाई डिटेलमा पढ्ने कोसिस गरौँ। माइनोरिटी, नाबालकपन, मिनिङ। अब नाबालक भन्ने बित्तिकै हामी वयस्क उमेर हासिल नगरेको व्यक्तिलाई नाबालक भन्छौँ। व्यक्तिले कहिले वयस्कता हासिल गर्ने भन्ने कुरा चाहिँ देशको प्रचलित कानुनमै उल्लेख गरिएको हुन्छ, जुन चाहिँ देशको प्रचलित ऐन कानुन अनुसार फरक फरक हुन सक्दछ। नेपालमा बालिग हुन 16 वर्ष उमेर पार गरेको हुनुपर्दछ, इन्डियामा 18 वर्ष र बेलायतमा 21 वर्ष। ल रिलेटिङ टु द माइनर्स कन्ट्र्याक्ट, लास्टमा कन्ट्र्याक्ट भन्ने शब्द छ है, एग्रिमेन्ट भन्ने छैन, त्यसको बारेमा जानकारी लिउँ। सामान्यतया नाबालकमा करार गर्ने क्षमता नभएको हुने हुनाले नाबालकसँग गरिएका सामान्यतया सबैजसो करारहरू सुरुदेखि नै सुन्ने हुन्छन्। यस अर्थमा यहाँ एग्रिमेन्ट लेख्नुपर्ने थियो। केही विशेष परिस्थितिहरूमा नाबालकसित गरिएका करारले पनि वैधता प्राप्त गर्ने रहेछन् भन्ने कुरा बुझिलिन जरुरी छ। आउनुहोस् पहिलो पोइन्ट सुरु गरौँ। माइनर्स कन्ट्र्याक्ट इज भोइड। हामीले सुरुमै भन्यौँ, नाबालकसँग गरिएका करारहरू सामान्यतया पूर्णत सुन्ने हुन्छन्। नाबालकले यदि कसैलाई झोक्याई म बालिग भइसकेको छु वा वयस्क भइसकेको छु भनी कसैलाई झोक्याई यदि त्यसले करार गर्दछ भने त्यसमा के हुने, त्यस्तो करार पनि सुन्ने नै घोषित हुन्छ। अब आउँछ किन भन्दाखेरि नाबालक मानसिक रूपमा एउटा उचित निर्णय गर्नका लागि परिपक्व भइसकेको हुँदैन। नाबालकले के कुरा आफ्नो लागि हितकारी हुन्छ र के कुरा आफ्नो लागि हितकारी हुँदैन भन्ने विषयलाई नै सही ढङ्गबाट विश्लेषण गरेर छुट्याउन नसक्ने हुँदा कानुनले त्यस्ता व्यक्तिहरूको संरक्षण गर्नुपर्दछ भन्ने मान्यता राख्दछ। किसिमले नाबालकले झोक्याई गरे करारहरू समेत रद्द हुने गर्दछन्। तसर्थ नाबालकसँग करार गर्दाखेरि करार गर्ने व्यक्ति स्वयं नै चनाखो हुन जरुरी छ। दोस्रो पोइन्ट छ, माइनर्स क्यान बी अ परमिसी। नाबालक वचनग्रहिता हुन सक्ने। अब हामीले भर्खरै भन्यौँ नाबालकसँग गरिएको करारमा झुक्क्याएर गर्दा समेत के हुन सक्दछ भन्यो, शून्य हुन्छ भनौँ। अब फेरि अर्कोले भन्छ माइनर्स क्यान बी अ पर्मिसिभ वचनग्रहीता हुनसक्छ भन्छ, वचनग्रहीता हुन्छ भने त त्यसको दायित्व पनि तिर्नुपर्छ। कसरी हुन सक्दछ ऊ एक वचनग्रहीता? यदि कुनै करार नाबालकको हित अभिवृद्धि गर्नका निमित्त करार गरिएको छ, नाबालकलाई फाइदा पुर्याउने मनाशयका साथ गरिएको छ र त्यसका लागि नाबालकले केही कबुल गरेको छ, वचन ग्रहण गरेको छ भने त्यस्तो अवस्थामा नाबालक वचनग्रहीता हुन सक्दछ र त्यस्ता किसिमका करारहरूलाई वैध र लागू गराउन सकिन्छ। यदि नाबालकको हित विपरीत हुने गरी नाबालकलाई हानि पुर्याउने गरी गरिएको छ भने त्यस्ता किसिमका करारहरू भने शून्य घोषित हुन्छन्। तेस्रो छ माइनर्स लाइबिलिटी फर नेसेसरिज, अत्यावश्यक वस्तुका लागि नाबालकको दायित्व। नाबालक र नाबालकसँग आश्रित कुनै परिवारका लागि कुनै व्यक्तिले अत्यावश्यक वस्तु प्रदान गरेको छ भने त्यसले वैधता प्राप्त गर्दछ वा त्यस्तो किसिमको करारलाई वैध र लागू गराउन सकिन्छ। पहिलो शर्त के भयो? कुनै पनि वस्तु अत्यावश्यक वस्तु हुनु पर्यो, नम्बर एक अत्यावश्यक हुनु पर्यो। दोस्रो कुरा, त्यो अत्यावश्यक वस्तु पनि नाबालकलाई अति आवश्यक परेको हुनु पर्यो वा आवश्यकै परेको हुनु पर्यो। आवश्यकै नपरी अत्यावश्यक वस्तु हो तर आवश्यक परेको छैन भने त्यस्तो अवस्थामा नाबालक उक्त वस्तुप्रति, उक्त वस्तुबाट सिर्जना हुन सक्ने, उक्त करारबाट सिर्जना हुन सक्ने दायित्व पुरा गर्न बाध्य हुँदैन। दुईले के भन्यो? अत्यावश्यक वस्तु पनि आवश्यक परेको हुनु पर्यो भन्ने कुरा। र तेस्रो छ, विक्रेताले त्यस्तो वस्तुको उचित मूल्य मात्रै नाबालकबाट भराइ लिन पाउने, अर्थात् अनुचित मूल्य तिर्न नाबालक बाध्य नहुने। पहिलो कुरो अति आवश्यक हुनु पर्यो, दोस्रो कुरो आवश्यक परेको हुनु पर्यो, र तेस्रो कुरो उचित मूल्य भराइ लिन पाउने भन्ने कुरा आयो। र चौथो छ सबैभन्दा महत्त्वपूर्ण कुरा, नाबालकलाई सुपुर्दगी गरिएको कुनै वस्तुको मूल्य नाबालक व्यक्तिगत रूपमा उत्तरदायी हुँदैन। यदि नाबालकसँग सम्पत्ति छ, उसको सम्पत्तिबाट विक्रेताले भराइ लिन पाउँछ। यदि सम्पत्ति छैन भने नाबालक व्यक्तिगत रूपमा उत्तरदायी हुँदैन, अर्थात् अत्यावश्यक वस्तुप्रति नाबालक व्यक्तिगत रूपमा उत्तरदायी नभएर उसको सम्पत्ति मात्र हुन्छ भन्ने कुरा बुझौँ। त्यसपछि गएर अर्को छ माइनर्स एज अ सेयर होल्डर, नाबालक एक अंशियार हुन सक्ने। सामान्यतया नाबालकलाई अंशियार बनाइँदैन, तर विशेष परिस्थितिहरूमा कम्पनीले यदि नाबालकलाई अंशियार हुन सक्ने भनेको अवस्थामा नाबालक अंशियार हुन सक्दछ भने बैङ्कहरूमा बाल बचत खाता खोल्न पाइन्छ। बचत खाता खोलिसकेपछि त्यसमा सियाजबा र मेरो सेयरको युजर नेम लिन पाइयो र सो लिइसकेपछि आइपिओ वा एफपिओ खुलाइएको अवस्थामा नाबालकले पनि सेयरहरू खरिद गर्न सक्दछ। नेपालमा यो प्रचलनमा रहेको छ। माइनर क्यान नट बी अ डिक्लियर्ड एज इन्सल्भेन्ट, नाबालकलाई दिवालिया घोषित गर्न नसकिने। दुईवटा अवस्था, नाबालकसँग करार गर्ने क्षमता नभएका कारणले गर्दा उसले करार नै गर्न सक्दैन, करार गर्दछ भने पनि त्यो शून्य घोषित हुन्छ। र दोस्रो, यदि उसले कुनै अत्यावश्यक वस्तु लिएको छ भने पनि व्यक्तिगत रूपमा नाबालक उत्तरदायी नभई उसको सम्पत्ति मात्र हुने भएको कारणले गर्दा अदालतले नाबालकलाई दिवालिया घोषित गर्न सक्दैन। माइनर क्यान बी एन एजेन्ट, नाबालक एक अभिकर्ता बन्न सक्ने। एकजना नाबालकलाई कसैले अभिकर्ताको रूपमा काममा लगाएको छ, नाबालकको कार्यप्रति प्रधान उत्तरदायी हुनुपर्दछ। तर यदि नाबालकले कुनै पनि क्रियाकलापलाई सही ढङ्गबाट निभाउन नसकेको अवस्थामा नाबालक प्रधानप्रति उत्तरदायी हुँदैन। रिगार्डिङ द कम्पन्सेसन एन्ड रेस्टिट्युसन, क्षतिपूर्ति तथा फिर्ता सम्बन्धी नियम। सामान्यतया एक नाबालकले शून्य करार अन्तर्गत प्राप्त गरेको लाभ फिर्ता गर्न ऊ बाध्य हुँदैन। तर पनि नाबालकले दोस्रो पक्षलाई झुक्क्याउने नियत राखी खराब नियतका साथ दोस्रो पक्षलाई हानि नोक्सानी पुर्याउने नियतले गरेको करार रहेछ भने अदालतले त्यस्तो किसिमको करारबाट प्राप्त गरेको लाभ फिर्ता गर्नु भनेर आदेश दिन सक्दछ। तर त्यस्तो किसिमको करारबाट प्राप्त गरेको लाभ नाबालकसँग सही सलामत रहेको अवस्थामा त दोस्रो पक्षले फिर्ता लिन सक्ने भयो, तर त्यसबाट प्राप्त गरेको लाभ यदि नाबालकले उपभोग गरिसकेको, हराइसकेको वा क्षति भइसकेको अवस्थामा भने नाबालक उक्त वस्तुको सट्टामा अर्को वस्तु तिर्न वा भुक्तान गर्नका लागि नाबालकलाई बाध्य पार्न सकिने छैन वा नाबालक बाध्य हुने छैन। अर्को छ अ कन्ट्राक्ट वन्स डिक्लेयर्ड भोइड इज भोइड फर एभर। एकपटक रद्द भइसकेको करार सधैँका लागि रद्द हुन्छ। त्यो एकचोटि रद्द भइसकेको करार सदाका लागि रद्द हो भन्ने बुझ्नु होला। यो यसमा मात्रै नभएर अरूमा पनि हुन्छ। यसको सन्दर्भमा चाहिँ के बुझौँ भन्दाखेरि, कुनै एउटा व्यक्ति नाबालक हुँदा कुनै करार गर्यो, अब ऊ बालिक भइसकेपछि त्यसलाई म अब त नाबालक रहिन वयस्क भइसकेँ भनेर त्यसलाई पुनः कार्यान्वयन गराउन सक्दैन भन्न खोजेको। इफ अ माइनर बिकम अ पार्टनर इन अ बिजनेस, यदि एउटा नाबालक साझेदारी व्यवसायमा एउटा साझेदारको रूपमा छ भने के हुन्छ? सामान्यतया त नाबालकलाई साझेदार बनाउन सकिँदैन, तर केही विशेष परिस्थितिहरूमा अन्य सबै साझेदारहरू नाबालकलाई साझेदार बनाउन सहमत छन् भने त्यस्तो अवस्थामा नाबालकलाई साझेदार बनाउन सकिने भयो। तर बनाइसकेपछि कारोबारहरूको अनुगमन गर्न सक्ने, क्रियाकलापहरूको अनुगमन गर्न सक्ने र आफ्नो हिस्साको लाभ प्राप्त गर्न सक्ने अधिकार त उसलाई हुन्छ, तर अन्य साझेदारहरूको जस्तो असीमित दायित्व भने उसको हुँदैन। उसले उक्त व्यवसायमा गरेको लगानीसँग मात्रै उसको दायित्व के हुन्छ, सीमित हुन्छ। कन्ट्राक्ट बाई माइनर एन्ड एडल्ट जोइन्टली, एउटा नाबालकले स्वतन्त्र रूपमा एक्लै अर्को पक्षसँग करार गर्न सक्दैन, किनकि उसँग करारी क्षमता हुँदैन। तर एउटा नाबालकले एउटा बालिक व्यक्तिसँग वा एउटा वयस्क व्यक्तिसँग मिलेर कुनै तेस्रो पक्षसँग के गर्न सक्दछ, करार गर्न भने सक्दछ। त्यस्तो अवस्थामा तेस्रो पक्षले उनीहरूले गरेको करारलाई परिपालना गराई माग्नका निमित्त नाबालकलाई बाध्य तुल्याउन सक्दैन, बल्कि नाबालकसँगै मिलेर जुन वयस्कले उक्त करारमा सहभागी भएको थियो उक्त व्यक्तिसँग तेस्रो पक्षले करारलाई परिपालना गराइपाऊ भनेर भनिमाग्नु भने सक्दछ। लाइबिलिटी अफ माइनर्स गार्जेन, नाबालकको संरक्षकको दायित्व। नाबालकको संरक्षकले कुनै तेस्रो पक्षसँग नाबालकको हित अभिवृद्धि गर्नका लागि वा नाबालकलाई हित पुर्याउने मनाशयका साथ कुनै तेस्रो पक्षसँग करार गरेको अवस्थामा उक्त करारबाट सिर्जना हुने करारीय दायित्वका लागि नाबालक उत्तरदायी नभई नाबालकको सम्पत्ति मात्र उत्तरदायी हुन्छ भन्ने कुरा यसमा रह्यो। दोस्रो टपिक छ पर्सन अफ अनसाउन्ड माइन्ड, अस्वस्थ मनस्थिति भएका व्यक्तिहरू। यसमा यसको मिनिङ एन्ड डेफिनेसन, अस्वस्थ मनस्थिति भनेको के वा स्वस्थ मनस्थिति भनेको के भन्ने डिफाइन गरौँ। त्यो बाहेकका सबैकाहरू के हुन्? अस्वस्थ मनस्थिति हुन्। अब स्वस्थ मनस्थिति भनेको के हो भन्ने बुझ्न जरुरी भयो। स्वस्थ मनस्थिति भन्नाले त्यस्तो मानसिक स्थिति जसमा कुनै एक व्यक्तिले कुनै कुरालाई शुद्धसँग बुझ्ने सामर्थ्यता राख्दछ र कुनै पनि काम गर्दा त्यसबाट आफ्नो हितमा के कस्तो किसिमको असर पर्दछ भन्ने कुरा छुट्याई एउटा उचित निर्णय लिन सक्दछ भने त्यस्तो किसिमको मानसिक अवस्थालाई हामीले स्वस्थ मानसिक अवस्था भन्न सक्दछौँ, स्वस्थ मनस्थिति भन्न सक्दछौँ। यस बाहेकका सबै स्थितिहरू के हुन्? अस्वस्थ मनस्थिति हुन्। भने यस्ता किसिमका अस्वस्थ मनस्थिति भएका व्यक्तिहरूमा पनि करार गर्ने क्षमता भएको पाइँदैन। अब कुरा आउँछ कि अस्वस्थ मनस्थिति भएका व्यक्तिहरूले के करार गर्न सक्दछन् त भने, यहाँनिर दुईवटा कन्डिसन छ। बुकमा हेर्नुभयो भने तिनैवटा देखाएको हुन्छ। एकातिर मनस्थिति भनेको छ र अर्कोतिर करार गर्न सक्ने, भनेपछि कस्तो किसिमको मनस्थितिमा करार गर्न सकिन्छ त भन्ने कुरा हामी बुझ्न जरुरी छ। एक व्यक्ति जुन सामान्यतया स्वस्थ मनस्थितिको रहन्छ र कहिलेकाहीँ अस्वस्थ मनस्थितिको हुन्छ भने स्वस्थ मनस्थितिको हुँदा उसले करार गर्न सक्दछ। र दोस्रो छ, सामान्यतया अस्वस्थ मनस्थितिको हुने र कहिलेकाहीँ स्वस्थ मनस्थितिको हुने हुन्छ भने स्वस्थ मनस्थितिको हुँदा उसले करार गर्न सक्दछ। यो दुइटै कुराको एउटै सार संक्षेप के छ भन्दाखेरि, अस्वस्थ मनस्थिति हुँदाखेरि करार गर्न नसक्ने भन्ने कुरा बुझ्न जरुरी छ। अब मान्छेमा अस्वस्थ मनस्थिति के कारणले गर्दा उत्पन्न हुन्छ त भन्दाखेरि, पटमूर्ख पागलपन, अपाङ्गपन, मादक पदार्थ सेवन, बुढेसकाल, लामो समय निको पार्न नसकिने रोग, यी सबै परिस्थितिहरूमा व्यक्तिले विषयवस्तुको गम्भीरतालाई बुझेर त्यसबाट उचित निर्णय दिन नसक्ने भएका कारणले गर्दा यी सबै पोइन्टहरूलाई अस्वस्थ मनस्थितिको कारण मानिएको हो। अब अस्वस्थ मनस्थिति भएका व्यक्तिहरूले गरेको करारको प्रभाव कस्तो हुन्छ त, इफेक्ट्स अफ एग्रिमेन्ट मेड बाई दि पर्सन्स अफ द अनसाउन्ड माइन्ड। अस्वस्थ मनस्थिति भएका व्यक्तिहरूले गरेको करार सामान्यतया सुन्ने हुन्छ, तर अस्वस्थ मनस्थिति भएका व्यक्तिहरूको हित हुने गरी यदि कुनै करार गरिएको रहेछ भने त्यसले वैधता प्राप्त गर्दछ वा वैध करार माने त्यसलाई पनि लागू गराउन सकिन्छ। त्यसपछिको अर्को छ डिसक्वालिफाइड पर्सन, अयोग्य व्यक्ति। व्यक्ति नै अयोग्य हुन्छ अरे केका लागि, करार गर्नका लागि। यो अयोग्य व्यक्ति भनेको के हो भन्दाखेरि, वैध करारमा संलग्न हुन नपाउने व्यक्तिहरू अयोग्य व्यक्तिहरू हुन्। सामान्य किसिमको व्यक्ति सरह उनीहरूले करार गर्न सक्दैनन्, करारै गर्न नसक्ने होइनन्,
सामान्य व्यक्ति सरह करार गर्न सक्दैनन्, अर्थात् निश्चित सीमा भित्र रहेर मात्रै करार गर्न सक्ने हुन्छन्। विदेशी कूटनैतिक व्यक्तिहरू फरेन सोभरिजेन्स, कूटनैतिक व्यक्तिहरूलाई विशेष प्रकृतिको अधिकार प्राप्त हुन्छ। सामान्यतया सामान्य किसिमको अदालतमा उपस्थित गराउन नै नसकिने अवस्था हुन्छ, र त्यसलाई करारलाई परिपालना नै गराउन नसकिने हुँदा यिनी व्यक्तिहरू चाहिँ करार गर्न अयोग्य व्यक्ति ठहरछन्। त्यसपछि गएर अर्को छ एलियन इनिमी, विदेशी शत्रु। दुई विभिन्न देशहरू बीच शत्रुगत व्यवहार छ भने शत्रु देशको नागरिक करार गर्नका लागि अयोग्य व्यक्ति ठहरछ। जस्तो युद्धको बेला हुन सक्दछ कर्पोरेसन निगम, निगमको कुनै अधिकारी प्रबन्ध पत्रमा तोकिएको सीमा बाहिर गएर कम्पनीको तर्फबाट कुनै सम्झौता गर्दछ भने त्यसले वैधानिकता प्राप्त गर्दैन, किनकि कम्पनीको प्रबन्ध पत्रले उक्त कार्य गर्नका लागि अधिकार नै दिएको हुँदैन। तसर्थ कर्पोरेसन पनि तोकिएको सीमाभन्दा बाहिर गएर करार गर्नका लागि अयोग्य ठहर्छ। दामसाही व्यक्ति भनेको चाहिँ अलरेडी नै आफ्नो दायित्व पुरा गर्न नसकेका कारणले गर्दाखेरि अदालतले टाँट पल्टेको व्यक्ति भनेर घोषित गरेको हुन्छ, र यस्ता किसिमका व्यक्तिहरूसँग पनि कुनै किसिमको करार गरिएको रहेछ भने त्यसले वैधानिकता प्राप्त गर्न सक्दैन, त्यस्तो किसिमको करार रद्द भएर जान्छ। तसर्थ यिनीहरू चाहिँ डिसक्वालिफाइड पर्सन अर्थात् करार गर्नका लागि अयोग्य व्यक्ति ठहर्छन्। त्यसपछि गएर ड्रङ्कार्ड, जण्या। जण्या भनेको चाहिँ मादक पदार्थ सेवन गरेर टिल्ल भएर आफ्नो पुरै होस गुमाउने व्यक्ति, सही र गलत भन्ने छुट्याउन नसक्ने भएको हुनाले गर्दा यी व्यक्तिहरू करार गर्नका लागि अयोग्य व्यक्ति ठहर्छन्। अन्य कानुनी विषयसँग सम्बन्धित भिडियोहरू तपाईँ हाम्रो च्यानलमा देख्न सक्नुहुनेछ। जाँदा जाँदै तपाईँलाई अर्को भिडियोमा भेट हुने बाचाका साथ म दिपक ढकाल बिदा हुन्छु। हस्त, धन्यवाद।